مسائلوں سارے چیز میں ہم کو نماز یعنی نبی کی اتباع کرنا پڑے گا. یعنی جیسے نماز جیسی عبادت میں ہمیں نبی کی اتباع کرنی پڑے گی, روزہ جیسے فرض میں ہمیں روزہ رکھنے میں نبی کی اتباع کرنا پڑے گا. یعنی آقا اعظم صلی اللہ تعالی علیہ وسلم نے جس طریقے سے نماز کو ادا کر کے پڑھ کے اٹھنے بیٹھ کر کے بتایا, اسی طریقے سے ہم کو نماز اٹھنا اور بیٹھنا پڑے گا. اگر کوئی انسان یہ کہے کہ میں نماز پڑھوں مگر نبی کے نماز کی طرح نہیں, تو ان کی وہ نماز کو نماز نہیں قرار دیا جائے گا. یعنی آج ذرا غور کیجئے, اللہ رب العزت نے ہر چیز کو, ہر عبادت کو, ہر یعنی اپنے تمام شریعت بھیجے ہوئے شریعت کو نبی کے اتباع ہی کو انہوں نے اپنی محبت قرار دیا. یعنی فیضی کم اللہ اسوبت ہوگا, یعنی ہر چیز میں نبی کی اتباع پائی جائے گی, تب اللہ آپ سے اور ہم سے سب سے محبت فرمائے گا. یعنی جیسے کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے نماز پڑھی اور نماز پڑھ کے بتایا کہ یہ نبی کی اتباع ہے. عمر فاروق نے نماز پڑھ کے وہ بتا دیے کہ ایسے نماز پڑھو گے تو نبی کی نماز ہے. یعنی ہم تک جو چیز بھی پہنچا صحابہ کرام کے ذریعے, تابعی کے ذریعے, تبھی تابعی کے ذریعے, یعنی امام مستحدین, خلفائے راشدین, ازواج المطہرات جتنے بھی ہیں, عقائد صلی اللہ علیہ وسلم سے اب تک صحابہ کرام سے جو بھی ہمیں ملا, وہ نبی کی اتباع کے طریقے سے جو ہمیں ملا, اگر ہم اس کو ادا کریں گے تو وہ نبی کی اتباع کہلائے گا, اور نبی کی اتباع ہی میں اللہ کی محبت ہے. اب ذرا غور کرو, عقائد صلی اللہ تعالی علیہ وسلم نے جب نماز ہمیں بتایا, کھڑے جب ہوئے تو کھڑا ہونے کا طریقہ بتا دیے, جب رکوع کیا رکوع کرنے کے طریقے بتا دیے, سجدہ کیا سجدہ کرنے کے طریقے بتا دیے, اور ان طریقوں میں کبھی سورہ فاتحہ پڑھ رہے ہیں, کبھی اپنے خدا کی حمد بھی بیان کر رہے ہیں, اپنی تعریف بھی کر رہے ہیں. یعنی کہنے کا مطلب یہ ہے جب ہم نماز پڑھتے ہیں تو ہمیں سب چیز کا خیال آتا ہے. کیسے کیسے بتا رہا ہوں آپ کو میں, جب ہم اتحیات پڑھیں گے اتحیات میں آقا صلی اللہ علیہ وسلم خیال آئے گا, جب ہم درود ابراہیم پڑھیں گے تو درود ابراہیم میں آقا صلی اللہ علیہ وسلم اور حضرت ابراہیم خلیل اللہ کی بھی خیال آئے گا, جب دعائیں منصورہ پڑھیں گے تو اس وقت کیا پڑھتے ہیں ہم لوگ, اللہم صلی, اے اللہ ہماری مغفرت عطا فرما, ولے والے دیا اور جو اور لمن طوالدہ جو پیدا ہوئے جو پیدا ہونے والے ہیں, ولے جنین مومنین والمومنات, جتنے مومن مرد ہیں یا مومن عورت ہیں, مسلمان مرد ہیں یا مسلمان عورت ہیں, زندہ ہیں یا مرد ہیں. کہنے کا مطلب یہ ہے کہ آقا دوجہ صلی اللہ علیہ وسلم نے ہمیں جو نماز دیا ہے, اس نماز میں اپنے خیالات کو بھی ہمیں بتایا کہ جب آقا صلی اللہ علیہ وسلم معراج میں گئے, معراج میں اتحیات کو پائے, اتحیات میں انہیں کیا ملا, السلام علیکم یا ایھا نبی, اللہ رب العزت نے یہی تو کہا تھا کہ اے نبی تم پر سلامتی ہو. آقا صلی اللہ علیہ وسلم کیا لے کے گئے تھے, بدنی اور جسمانی عبادت لے کے گئے تھے, اور اللہ رب العزت نے کیا عطا کیا, انہیں سلام دیا, سلام کے ساتھ ساتھ نماز عطا کیا. اللہ رب العزت نے نماز عطا کر کے بتا دیا, اے لوگو سنو سنو, یہ تمہاری جسمانی عبادت ہے مگر اس عبادت میں نبی کی اتباع ہی میں سب کچھ ہے. یعنی تم نبی کے اتباع اگر کرو گے, نبی کے نماز کی پڑھنے کی تو نماز پڑھو گے, تو جب ہماری عبادت ہوگی نبی کی اتباع ہوگی, اور نبی کی اتباع ہی میں محبت ہے. ذرا آپ غور کیجئے, ذرا آپ غور کیجئے کہ آقا دو جہاں صلی اللہ تعالی علیہ وسلم نے
اعظم صدر اجلاس حضرت علامہ مولانا سید تاج الدین بندہ نوازی و محب محترم ناظم جلسہ اور انٹرنیشنل صوفی سینٹر کے ذمہ داران, محبین, اراکین, محترم سامعین کرام, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ نحمده ونستعینه ونصلی ونسلم علی رسوله الکریم. نحمده حمدا كثيرا طيبا وصل على محمد المصطفى وعلى آله المصطفى وعلى كل أصحابه الأجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد كان لكم في رسول الله أسوة حسنة صدق الله العظيم وبلغنا رسوله النبي الأمين المبين المتين الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بکار خیش حیرانم اقسمی یا رسول اللہ بکار خیش حیرانم اقسمی یا رسول اللہ پریشانم پریشانم اقسمی یا رسول اللہ شہاب کش نوازیکن طبیبا چار سازیکن شہا بے کس نوازی کن طبیبا چار سازی کن مریض درد سیانم اغسنی یا رسول اللہ یا رسول اللہ انظر حالنا یا حبیب اللہ اسم قالنا اننا فی بار غم مغرقن خود یدی ساحل لنا اشکالنا غوث آدم بمن بے سر ساما مدد قبلہ دی مدد کعبہ ایما مدد سنانے اپنی بربادی کے افسانے کہاں جائیں تیرا در چھوڑ کر خواجہ یہ دیوانی کہاں جائیں ہمیشہ ہم نے تو بھیک تیرے ہی چوکھٹ سے پائی ہے ہمیشہ ہم نے تو بھیک تیرے ہی چوکھٹ سے پائی ہے ہم اپنا دامن امید پھیلانے کہاں جائیں اور تیرے سر پہ تاج ہے یا خواجہ مشکل کشائی کا تیرے سر پہ تاج ہے یا خواجہ مشکل کشائی کا ہم اپنی الجھنے غیروں میں سلجھانے کہاں جائیں ہم اپنی الجھنے غیروں میں سلجھانے کہاں جائیں عرش کی عقل دنگ ہے چرخ میں آسمان ہے عرش کی عقل دنگ ہے چرخ میں آسمان ہے جانے مراد اب کدھر ہائے تیرا مکان ہے جانے مراد اب کدھر ہائے تیرا مکان ہے محترم سامعین کرام خطبہ وصولنہ کے بعد جو آیت مقدسہ میں نے آج کے اس عظیم الشان اجلاس کے موقع پر جو میں نے اپنا موضوع سخن بنایا ہے اس آیت مقدسہ کی روشنی میں کچھ عرض کرنے سے پہلے دستور اہل سنت والجماعت کے مطابق صوفیوں کے مزاج اور ان کے طریقوں کو اپناتے ہوئے سارا مجمع بیک زبان بیک خیال ہو کر اپنی اور ساری کائنات کے مرکز عقیدت سیاح افلاق صاحب دید و سخا منبع علم و حلم و حیا رحمت للعالمین شفیع المذنبین طہٰ و یاسین جناب محمد رسول اللہ ارواح نافدہ صلی اللہ تعالی علیہ وسلم کی بارگاہ بے کس پناہ میں درود پاک پیش کریں اللہم صلی علی سیدنا مولانا محمد مادن جود والکرم وعلی آلہ واصحابہ بارک وسلم صلو علی صلات و سلام علیک یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم صرف دو تین شعر نعت کے صرف آپ کا ذہن بنانے کے لیے
بھلکے مصطفیٰ کی عشق میں صاحب جمال ہو گیا بھل کے مصطفیٰ کے عشق میں صاحب جمال ہو गया दल के मुस्तफा के इश्क में साहब जमाल हो गया एक गुलाम काले रंग का हजरत बिलाल हो गया एक गुलाम काले रंग का हजरत बिलाल हो गया।
और ये शेर भी बड़ा प्यारा है
कि खुश नसीब चुनने गया बद नसीब घूमने गया खुश नसीब चुनने गया बद नसीब घूमने गया खुश नसीब चुनने गया बद नसीब घूमने गया बद नसीब घूमने गया चुम के मैं फूल हो गया चुम के मैं फूल हो गया घूम के वो खार हो गया।
यहां शायर ने लफ्ज खार का इस्तेमाल किया है और खार के दो माने आते हैं, ऐसे तो कई माने हैं मगर आम तौर पर दो माने के लिए इस्तेमाल होता है। इखार के माने वाव से लिया जाए तो उसके माने जलील के होते हैं और सिर्फ अलीफ से लिया जाए तो उसके माने होते हैं खार के माने काटा। तो अल्हम्दुलिल्लाह आले सुन्नत वल जमात वाले जब अल्लाह वालों के आस्ताना पे जाते हैं तो हम उनके चादर को चूमते हैं, बोसा देते हैं, उनके मज़ारात को बोसा देते हैं। यह हमारी अकीदत मंदी है और यह अकीदत मंदी यह हमारे खुद साख्ता नहीं है, बुजुर्गान दीन से हमें सिलसिला दर सिलसिला हमें मिला है और अल्हम्दुलिल्लाह हम उनको अपनाते हैं और उन्हीं के नक्शे कदम को अपनाते हुए हम अल्लाह वालों के मज़ारात को चूमा करते हैं। चूमना ये शिर्क नहीं है। आज तो लोगों ने ना जाने किन किन बातों पर शिर्क के फतवे लगा दिए हैं, खुद उन्हें मालूम नहीं है कौन सा शिर्क है, कौन सा बिदत है, कौन सा क्या है। ये एक इल्मी बहस है मगर हम आले सुन्नत वल जमात का ये अकीदा है, ये वतीरा है, ये तरीका है कि हम साहेब मजार के मजार को हम उनसे अल्लाह के वली से निस्बत होने की वजह से हम चूमा करते हैं।
तो खुश नसीब चुनने गया बद नसीब घूमने गया और चुम के मैं फूल हो गया और घूम के वो खार हो गया।
अब आप जिस पर भी इस्तेमाल कर सकते हैं, खार के माने जलील, जलीली तो हो रहे हैं ना, ये गली से वो गली यहां से वहां भटक रहे हैं तो जलील रुसवाई तो हो रहे हैं ना। और इस महफिल की निस्बत से ये शेर क्या अल्लाह वालों के आस्ताना से क्या मिलता है और सूफी सेंटर का दुनिया वालों को क्या पैगाम है आप समाप्त फरमाएं
कि अल्लाह अल्लाह ये करामते और तिलावतों की बरकते अल्लाह अल्लाह ये करामते और तिलावतों की बरकते गौसे पाक मां के पेट में हाफिज़े कुरान बन गए गौसे पाक मां के पेट में حافظ قرآن ہو گئے.
اور آخری شعر
کہ اللہ اللہ خواجہ کی گلی جے پال جا کے بن گیا ولی.
آج کہا کرتے ہیں کہ اللہ والوں کی آستانہ سے کیا ملتا ہے, وہ تو ایک مٹی کا ڈھیر ہے, وہاں سے کیا ملتا ہے, مگر صوفی سینٹر والا دنیا والوں کو یہ پیغام دیتا ہے نادانو وہ مٹی کا ڈھیر نہیں ہے, اس کے اندر جو آرام فرما ہے وہ اللہ کے ولی ہیں. اور اللہ کے جو ولی ہوا کرتے ہیں بڑے باخوش ہوا کرتے ہیں, زمین پر رہے تو بھی فیض بانٹتے ہیں اور زمین کے اندر چلے گئے تو پھر بھی فیض بانٹا کرتے ہیں. اور الحمدللہ میرے خواجہ کی تاریخ آپ اٹھا کر کے دیکھیں, خواجہ غریب نواز رحمت اللہ تعالی علیہ جب تک دنیا میں رہے فیض بٹتا رہا, اور جب زمین پر رہے تو فیض بانٹتے رہے, اور اتنا فیض بانٹا کہ قسم خدا کی جب سرکار خواجہ غریب نواز یہاں آئے تھے تو صرف چند افراد پر مشتمل تھے, اور جب سرکار خواجہ غریب نواز کا انتقال ہوتا ہے تو 90 لاکھ جو ہے ہندوؤں کو کلمہ پڑھا کر انہیں بھی بافیض بنا کر جا رہے ہیں. اور آج آپ چلے جاؤ خواجہ کے آستانہ پر, آپ وہاں جاؤ گے تو وہاں کا منظر ہی بڑا عجیب اور نرالا لگتا ہے کہ قسم خدا کی دنیا میں روئے زمین پر کسی بادشاہ کی ایسی سلطنت نہیں ہوگی جو سلطنت میرے خواجہ اجمیر کی سرزمین میں کر رہے ہیں. اور اپنے تو اپنے غیر بھی سر تسلیم خم کر کے آ کر کے میرے خواجہ سے لے کر جاتے ہیں. اللہ والوں کے آستانہ سے کیا نہیں ملتا ہے, مگر مانگنے کا سلیقہ ہونا چاہیے, مانگنے کا طریقہ ہونا چاہیے. تمہیں مانگنے کا اگر بے سلیقہ خدا سے بھی مانگو گے تو خدا نہیں دے گا. خدا کی بارگاہ میں اگر مانگنا ہے تو سلیقہ سیکھو حضرت آدم علیہ السلام سے. 250 سال تک اور ایک روایت میں 300 سال تک روتے رہے, مگر خدا نے ایک پیغمبر کی بھی نہ سنی. وہ آدم جن کے تعلق سے اللہ تبارک و تعالی نے قرآن پاک میں ارشاد فرمایا
انی جاعل فی الارض خلیفہ,
اللہ تبارک و تعالیٰ نے حضرت آدم علیہ السلام کو خلیفہ کہا کر کے پکارا, اپنا نائب کہا کر کے پکارا. اللہ تبارک و تعالیٰ نے قرآن پاک میں ارشاد فرمایا لقد کرمنا بنی آدم, آدم علیہ السلام کی عظمت کو بیان کرتے ہوئے فرمایا کہ میں نے آدم پر کرامت کا تاج رکھا, عظمت کا تاج رکھا. وہ آدم علیہ السلام 250 سال تک, ایک روایت میں 300 سال تک روتے رہے, مگر حضرت آدم علیہ السلام کی دعا قبول نہ ہوئی. اتنا آنسو بہایا روایتوں میں آیا ہے کہ آنسو کی نہریں جاری ہو گئی, مگر حضرت آدم علیہ السلام کی توبہ قبول نہ ہوئی. 300 سال کے بعد اللہ تبارک و تعالی نے حضرت آدم علیہ السلام پر نگاہ کرم فرمایا اور کہا کہ آدم چلا, کہاں چلا, کہاں. تو اللہ تبارک و تعالی نے حضرت آدم علیہ السلام کو خانہ کعبہ مکہ میں جو عرب میں بلایا اور مکے کی سرزمین میں بلایا, اور خانہ کعبہ حضرت آدم علیہ السلام خانہ کعبہ کا طواف کر رہے ہیں. حضرت آدم علیہ السلام خانہ کعبہ کا طواف کر رہے ہیں, اور طوافی کے درمیان اللہ تبارک و تعالی نے حضرت آدم علیہ السلام کے دل میں چند کلمات کو القا فرمایا, اور حضرت آدم علیہ السلام کو خیال آیا. کن کا خیال آیا؟ جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کا خیال آیا. اور طوافی کے درمیان حضرت آدم علیہ السلام نے سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کو وسیلہ بنا کر خدا سے دعا مانگی. تو حضرت آدم علیہ السلام کی دعا سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کے وسیلے سے قبول ہو گئی. تو اللہ والوں اللہ تبارک و تعالیٰ سے بھی اگر مانگنا ہے تو طریقے سے مانگو گے تبھی ملے گا، بے سلیقہ وہاں بھی مانگو گے تو کچھ نہ ملے گا۔ تو اللہ والوں کے آستانہ سے الحمدللہ فیض ملتا ہے، ہم اہل سنت والجماعت وہ ہم سنیوں کو تو ملتا ہے، کسی اور کو ملے نہ ملے ان کو نہیں ملتا ہوگا، اسی لیے وہ ڈھنڈورا پیٹتے ہیں۔ اور الحمدللہ ہم کو کل بھی ملا تھا، آج بھی ملا، اور تا قیامت ہمارے اہل سنت والجماعت والوں کو تو اللہ والوں سے فیض ملتا ہی رہے گا۔ آپ دیکھیں سرکار خواجہ غریب نواز کی بارگاہ میں، یہ کون ہے؟ جے پال جوگی جادوگر، دنیا ہندوستان کا بہت بڑا جادوگر، خواجہ کے مقابلے میں لے کر کے آیا تھا، مگر میرے خواجہ کی کرامتوں کو جب جےپال جوگی جادوگر کا سامنا ہوا تو اس کی ساری جادوگری دس کی بھوش ہو گئی اور خواجہ کی قدموں پہ آ کے گر گیا اور کلمہ پڑھ کے مسلمان ہو گیا۔ شاعر نے اسی کا نقشہ پیش کیا ہے کہ اللہ اللہ خواجہ کی گلی جےپال جا کے بن گیا ولی، اللہ اللہ خواجہ کی گلی جےپال جا کے بن گیا ولی، خواجہ کا جمال پڑ گیا جےپال با کمال ہو گیا، خواجہ کا جمال پڑ گیا اور جےپال با کمال ہو گیا۔ محترم سامعین کرام، میں نے خطبہ مسنہ کے بعد جو آیت مقدسہ تلاوت کرنے کا شرف حاصل کیا ہے، لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، ابھی ہمارے محب محترم نادم جلسہ پیر زادہ صوفی سلیم ہزاروی صاحب نے فرمایا کہ آج سے تقریباً دو ڈھائی سال پہلے صوفی کے موضوع پر میرا ایک مختصر خطاب ہوا تھا، حالانکہ مجمع کثیر تھا مگر وقت بہت مختصر سا ملا تھا مجھے، اور میں نے یہ بتانے کی کوشش کی تھی بزرگان دین کی کتابوں کا مطالعہ کر کے کہ حضرت سیدنا سرکار جنید بغدادی رحمت اللہ تعالی علیہ نے صوفی زم کی آٹھ خصلتوں کو بیان فرمایا ہے، اور ان آٹھ خصلتوں کو انہوں نے جو لیا ہے تو ان آٹھ خصلتوں کو اگر جمع کیا جائے تو ایک صوفی ہوا کرتا ہے۔ فرماتے ہیں کہ ایک صوفی کا سخی ہونا بھی ضروری ہے، بخیل صوفی نہیں ہو سکتا، اور ایک صوفی کا رضا مند ہونا بھی ضروری ہے، اور یہ رضا کیسا؟ کربلا کی سرزمین میں حضرت سیدنا سرکار امام حسین رضی اللہ تعالی عنہ کے سامنے 18 سالہ بیٹی کی جوانی لٹ رہی ہے، حضرت سرکار امام حسین آسمان کی طرف اپنے ہاتھوں کو اٹھا کر دعا کر رہے ہیں، اللہم رضیت بقضائک، اے اللہ اگر تو اسی پر راضی ہے کہ میرے 18 سالہ بیٹے کی جوانی لٹ جائے تو آج حسین پیچھے نہ ہٹے گا، 18 سالہ بیٹے کو قربان کر دے گا۔ 18 سالہ بھتیجا آنکھوں کے سامنے خاک و خون میں تڑپ رہا ہے اور زبان پہ یہی کلمہ جاری ہے، اللہم رضیت بقضائک، اے اللہ میں تیرے فیصلے پر راضی ہوئے، اللہ میں تیری رضا مندی پہ آج حسین راضی ہے۔ 6 مہینے کی علی اصغر کے حلقوم کو تیر سے چھید دیا گیا، خون کے پھوارے نکلے، سرکار امام حسین نے اپنے بیٹے کو دیکھا کہ میرے بیٹے نے اپنی آخری ہچکولیاں لی اور اپنی جان جان پیدا کرنے والے کے حوالے فرما دیا۔ سرکار امام حسین نے ایسے وقت میں بھی قسم خدا کی شکوا کا ایک کلمہ بھی اپنے زبان پر نہ لایا، اور خدا اللہ وحدہ لا شریک کو आपने इन कलेमात से अपनी रजामंदी का इजहार करते हुए फरमाया, अल्लाहुम्मा रज़ितु बिक़ज़ाई का, या अल्लाह आज तेरा हुसैन तेरे हर फैसले पर राजी है। इसी को कहते हैं कि एक सूफी का रजामंद होना भी जरूरी है, सूफी का सब्र वाला भी होना जरूरी है, बेसब्र सूफी हो ही नहीं सकता है। इसीलिए कि ऐसे ही सूफी नहीं बन जाता, यहां बड़ी बड़ी कुर्बानियां देनी पड़ती हैं, और जब कुर्बानियां सामने आए तो कुर्बानियों का सामना करके कुरान मुकद्दस की इस आयत मुकद्दसा की वो तफसीर बने, इन्नल्लाह मासाबिरीन, और इस आयत मुकद्दसा की तिलावत करके अपने आप को सब्र के रास्ते पर गामजन करके इस पर कायम और दायम रहे, तो अल्लाह तबारक व तआला का ये फरमान साबित आएगा कि एक सूफी का साबिर होना जरूरी है, और जब एक सूफी साबिर होता है तो उसी साबिर के साथ खुदा होता है, और जिस साबिर के साथ खुदा होता है समझो कि सूफी के साथ खुदा होता है। कि एक सूफी का साबिर होना जरूरी है, अल्लाहु अकबर। और आगे चलिए फरमाते हैं, एक सूफी का इशारा साहिबे इशारा होना भी जरूरी है, यानी साहिबे इशारा यानी हजरत दाता गंद बख्श अली हजवेरी रहमतुल्लाह ताला अलैह ने अपनी किताब में नकल फरमाया है कि साहिबे इशारा के माने हजरत ज़करिया अलैहि सलाम, यानी अल्लाह तबारक व ताला ने उनसे फरमाया कि तुम इतने दिनों तक कलाम ना करना, कलाम करोगे तो सिर्फ इशारे से कलाम करना। हजरत ज़करिया आला नबी अलैहि सलातो तस्लीम ने अल्लाह तबारक व ताला के इस हुक्म की तामील फरमाई, और एक रवायत में आया कि 3 दिन तक, और एक रवायत में आया कि 7 दिन तक हजरत ज़करिया अलैहि सलाम जो है सिर्फ इशारे से कलाम फरमाते रहे। एक गूंगा अगर इशारे से कलाम करे तो बात समझ में आती है, और एक बोलने वाले से कहा जाए कि इशारे से कलाम करना, अपनी जुबान से कुछ न कहना, अगर हम और आप जैसे आदमी को 3 दिन तक कहा जाए कि आप कोई कलाम ना करना, सिर्फ इशारे से आप बात करना, पानी मांगना हो तो इशारे से मांगना, खाना मांगना हो तो इशारे से मांगना, तो बताओ कि उस जुबान वाले पर, उस बोलने वाले पर क्या गुजरेगी। मगर एक सूफी का इशारा साहिब इशारा होना इसलिए जरूरी है कि अल्लाह की रजा के लिए अपना सब कुछ कुर्बान कर देना, ये सूफी जो है ये सूफी का तरीका हुआ करता है। फरमाते हैं ये 4 चीजें हैं, और 4 चीजें हैं, अल्लाहु अकबर। हजरत दाता अली हजवेरी रजी अल्लाह तआला अन्हु हजरत सैयदना सरकार जुनैद बगदादी का कौल नकल करते हुए फरमाते हैं कि सूफी का साहिब गुर्बत होना भी जरूरी है, और उन्होंने फरमाया कि ये गुर्बत को हजरत याया अला नबी जना अलैहि सलातो तस्लीम से लिया, कि हजरत याया अलैहि सलाम अपने खानदान वालों के पास रहा करते थे, मगर रहने का तरीका बड़ा निराला था। अपने खानदान वालों के साथ रहा करते थे मगर अपने खानदान वालों के साथ भी ऐसे रहते थे कि जिस तरह से एक गरीब और मुफलिस रहा करता है, यानी उससे कोई नाता नहीं बल्कि उसका ताल्लुक सिर्फ अल्लाह की जात से हो, उसका ताल्लुक सिर्फ अल्लाह की जात से हो। यही वजह है कि एक सूफी जब अपना नाता अपने रब से जोड़ता है, अपने रसूल से जोड़ता है, तो कसम खुदा की दुनिया से वह बिल्कुल मुनज़्ज़ह हो जाता है, पाक हो जाता है, और दुनियादारियत से बिल्कुल वह बेजार हो जाता है, और अपने आप का ताल्लुक सिर्फ अल्लाह वहदहू ला शरीक की जात से लगा लेता है। फरमाते हैं सूफी का साहिब सियाहत होना जरूरी है, यह हजरत ईसा अला नबी अलैहिस्सलातु तस्लीम से उन्होंने लिया। हजरत ईसा अलैहिस्सलाम को देखो, दुनिया में उन्होंने कोई घर ना बनाया, दुनिया में उन्होंने कोई घर नहीं बनाया। हजरत ईसा अलैहिस्सलाम कभी यहां सफर कर रहे हैं, कभी ये जो है आज इस गांव में जा रहे, आज उस बस्ती में जा रहे हैं, इस तरह से आप हजरत ईसा अलैहिस्सलाम ने कभी जो आपने मुस्तकिल तौर पर अपने रहने के लिए कभी घर नहीं बनाया, और आपने अपनी मुजर्रद जिंदगी गुजारी, आपने किसी से निकाह नहीं फरमाया। हजरत ईसा अला नबी अलैहिस्सलातो तस्लीम के पास रवायतों में आया है कि आपके पास पीने का सिर्फ एक पानी पीने का एक प्याला था, और कंघी बालू में कंघी करने के लिए आपने सिर्फ एक कंघी अपने साथ रखी थी, यही 2 चीज आपके पास थी। हजरत ईसा अलैहिस्सलाम कहीं जा रहे थे, देखा आप एक नहर के किनारे पहुंचे, और जब नहर के किनारे तक पहुंचे तो हजरत ईसा अलैहिस्सलाम ने देखा कि एक आदमी अपने दोनों हाथों को उस तरह से उन्होंने अपने चुल्लू बनाया और पानी के अंदर डाला और पानी के अंदर डालने के बाद जो कुछ पानी उससे मुयसर हुआ उस आदमी उससे पानी पी लिया। तो हजरत ईसा अलैहिस्सलाम फरमाते हैं कि अब मुझे इस प्याले की भी जरूरत नहीं, खुदा का दिया हुआ ये दोनों हाथ मेरे लिए काफी है। अल्लाह अकबर। हजरत ईसा अलैहिस्सलाम कुछ और आगे बढ़े तो कुछ और आगे बढ़ने के बाद देखा कि एक इंसान जो है अपनी उंगलियों से अपनी बालों में कंघी कर रहा है, अपनी उंगलियों से अपनी बालों में कंघी कर रहा है। तो हजरत ईसा अलैहिस्सलाम ने फरमाया कि अब मुझे इस कंघी की भी जरूरत नहीं है, अल्लाह तबारक व तआला की दी हुई ये उंगलियां मेरे बालों की कंघी के लिए काफी है। यानी कि एक सूफी का तरीका यह होनी चाहिए कि अल्लाह की रजा के लिए अपनी हर चीज, अपनी हर ख्वाहिश अल्लाह की रजा के लिए कुर्बान कर दो। और गुदड़ी यह हजरत मूसा अलैहिस्सलाम अल्लाह के ये वो जलील कद्र पैगंबर है कि जिसे अल्लाह ताला जिनसे कलाम फरमाता था। हजरत मूसा अलैहिस्सलाम की सुन्नत है, रवायतों में आया है कि हजरत मूसा अलैहिस्सलाम गुदड़ी पहनकर, गुदड़ी के माने क्या, पैबंद वाला लिबास, गुदड़ी के माने पैबंद वाला लिबास पहनकर यानी अपने आप को बिल्कुल इज्जो इनकसारी का मुजस्मा बनाकर अपने रब के हुजूर हाजिर हो जाना। और हजरत मूसा अलैहिस्सलाम जब अल्लाह तबारक व ताला से कलाम फरमाया करते थे या अल्लाह तबारक व ताला से जब जो है कुर्ब खास में जब अल्लाह तबारक व ताला से कलाम किया करते थे तो हजरत मूसा अलैहिस्सलाम जो है उसी गुदड़ी के लिबास को ज़ैबतन फरमाकर अल्लाह तबारक व ताला से कलाम फरमाया करते थे। सुभान अल्लाह। अब ये सात खसलतें, ये सात खसलतें एक सूफी के अंदर होना जरूरी है। अब आखिरी और आठवीं खसलत जो है देखो, अल्लाह अकबर, फरमाते आठवीं खसलतें हैं, उस खसलत का नाम है फक्र, जिसको हम आम जुबान में फकीरी कहते हैं। अल्लाह अकबर। फरमाते हैं फक्र, फरमाया ये प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की प्यारी जिंदगी से ली गई है। फरमाया के सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं अल फक्र फखरी, फक्र मुझे इतना पसंद है कि प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि मैं अपने फक्र पर फख्र किया करता हूं। अल्लाह अकबर। उसी किताब में फरमाया गया है कि अल्लाह तबारक व तआला ने प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम से इरशाद फरमाया ए मेरे महबूब, ये जमीन बनाया मैंने आपके लिए, आसमान का मैंने शामियाना लगाया आपके लिए, सारी नियामतें मैंने पैदा की आपके लिए, ये हीरे जवाहरात और ये दुनिया की ये सारी नियामतें हमने आपके सदके में पैदा फरमाई है, लिहाजा आप जो है ऐशो आराम की जिंदगी गुजारिए, आप ऐशो आराम की जिंदगी गुजारिए। तो प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम इरशाद फरमाते हैं कि या अल्लाह तेरा महबूब तो फक्र को पसंद फरमाता है और तेरा महबूब यह चाहता है कि फक्र ही में मेरी जिंदगी तमाम हो जाए। अल्लाहु अकबर। यह है सूफी की आठ खसलतें कि जब एक बंदे मोमिन इस आठ खसलतों का पैकर बनता है, जब एक बंदे मोमिन जो है अपने आप को इन आठ खसलतों के सांचे में ढाल लिया जाता है, तब जाकर के इस बंदे को सूफी कहा जाता है। सरकार आला हजरत फाजिल बरेलवी रज़ी अल्लाह तआला अन्हु की जिंदगी का मुताला करें, उन्होंने बड़े बड़े उलेमाए किराम, वक्त के बड़े बड़े जो है उलेमाए किराम, बड़े बड़े इल्म वाले, आप उनका जिक्र अपनी किताब में फरमाया है, मगर आपने बहुत मोहतात अंदाज में किसी को अगर सूफी लिखा है तो बड़े मोहतात अंदाज में लिखा है। सरकारे आला हजरत ने हर किसी को सूफी नहीं लिखा, सरकारे आला हजरत ने अगर किसी को सूफी लिखा है तो बड़े ही मोहतात अंदाज में कि वाकई वो सूफी कहलाने के लायक है कि नहीं। एक और बात लिखी है उसमें, हजरत सैयदना ताता अली हजवेरी रहमतुल्लाह ताला अलैह ने अपनी किताब में कि तसव्वुफ के माने हैं कि एक बंदे का बा इखलाक होना बहुत जरूरी है। फरमाते हैं सूफी नाम है इखलाक का। इस जुमले पर मैंने जब गौर किया कि इतनी बड़ी बात, और दाता अली हजवेरी ने सिर्फ एक जुमले में समेट दिया कि एक सूफी का बाखलाक होना जरूरी है। सूफीज्म कहते ही है साहेब इखलाक होने को, मगर कसम खुदा की जब मैंने اس لفظ اخلاق پر غور کیا، واہ رے اخلاق، جب میں نے اس اخلاق پر غور کیا تو صوفی زم کی وہ ساری باتیں جو اس کم علم نے جو کتابوں میں پڑھی تھی وہ ساری باتیں مجھے سمجھ میں آ گئی کہ ایک صوفی کا با اخلاق ہونا کیوں ضروری ہے. سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کی زندگی کا آپ مطالعہ کیجئے، میرے آقا کریم صلی اللہ تعالی علیہ وسلم کی زندگی کا اہم، آپ سرکار دو عالم صلی اللہ علیہ وسلم کی 63 سالہ زندگی کو آپ اٹھا کر کے دیکھیے کہ عرب کی سرزمین میں جو انقلاب برپا ہوا، ایک صوفی جب کسی علاقے میں جاتا ہے تو وہ اپنی لمبی لمبی نمازوں سے یا اپنے لمبے چوکھے، اپنے لمبے کرتے سے، یا اچھے اوڑھاوا یا اچھے پہناوا سے جو ہے وہ لوگوں کے اندر جو ہے مقبول اور محبوب نہیں ہوتا ہے، بلکہ ایک صوفی جب کسی علاقے میں جاتا ہے تو اس کے محبوب ہونے اور مقبول ہونے کا سب سے بہترین طریقہ ہوتا ہے اخلاق. سرکار دو عالم صلی اللہ تعالی وسلم کی زندگی کو آپ دیکھیں، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم صحابہ کرام نے فرمایا کہ یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم دہیا قلبی ہے، اپنے قبیلے کے سردار ہیں، 700 نوجوان جو ہیں ان کے قبیلے میں ہیں سرکار، اگر حضرت دہیا قلبی مسلمان لائے تو 700 نوجوان پر دہیا قلبی کا اتنا بڑا اثر و رسوخ ہے کہ وہ سارے کے سارے 700 نوجوان مسلمان ہو جائیں گے. سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم کی جو ہے معجزات کو دہیا قلبی بھی سن رہا تھا کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے اشارہ فرمایا تو چاند دو ٹکڑے ہو گئے، دہیا قلبی نے بھی سن رکھا تھا کہ سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے ڈوبے ہوئے سورج کو اشارہ فرمایا تو سورج پلٹ آیا. اور بھی بہت سارے معجزات ہیں. سرکار دو عالم صلی اللہ تعالی وسلم نے کنکری کی طرف جو ہے وہ پتھر کی طرف اشارہ فرمایا تو اس میں کویت گویائی آ گئی، بے زبان جانور کی طرف اشارہ فرمایا تو جانور بولنے لگا. ان سارے معجزات کو حضرت دہیا قلبی اب تک ایمان نہیں لائے تھے مگر ان سارے معجزات سے واقف تھے، مگر اب تک اسلام نہ لائے تھے، اب تک کلمہ نہ پڑھے تھے، مگر سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم مسجد نبوی میں جلوہ فرما ہے، سرکار دو عالم صلی اللہ علیہ وسلم صحابہ کرام سے واس فرما رہے ہیں، صحابہ کرام سے سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نصیحتیں فرما رہے ہیں، اے لوگوں نماز کی پابندی کرو، اے لوگوں اپنے آپ کو اخلاق کا مزین بناؤ. سرکار دو عالم صلی اللہ تعالی وسلم تزکیہ نفس فرما رہے ہیں صحابہ کرام کی. اتنے میں ایک صحابی کھڑے ہوئے، کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم دہیا قلبی آ رہے ہیں. جو میں بات بتانا چاہ رہا ہوں کہ آج صوفی زم نے جو ساری دنیا میں جو انقلاب برپا کیا اس کی سب سے بڑی وجہ کیا تھی، ان کے پاس سب سے بڑا ہتھیار کیا تھا. فرمایا پیارے آقا صلی اللہ تعالی علیہ وسلم سے صحابہ کرام نے، سرکار دہیا قلبی آ رہا ہے. میرے آقا صلی اللہ تعالی وسلم کی نگاہیں اٹھی، دیکھا بڑا حسین و جمیل نوجوان، بڑا خوبصورت نوجوان، حضرت جبرائیل علیہ السلام انہی کی صورت میں کئی بار تشریف لائے. اللہ اکبر، حضرت دہیا قلبی آ رہے ہیں. پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے اپنی نگاہ اٹھائی، سرکار اعلی حضرت فرماتے ہیں نا کہ جس سمت اٹھی غنی کر دیا اس نگاہ عنایت پہ لاکھوں سلام. میرے آقا کریم صلی اللہ تعالی وسلم نے نگاہ اٹھائی دہیا قلبی کی طرف، دہیا قلبی نے سرکار دو عالم صلی اللہ تعالی وسلم کے مقدس چہرے کو دیکھا، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم واس فرما رہے تھے تو میرے آقا کریم صلی اللہ تعالی علیہ وسلم خاموش ہو گئے. حضرت دہیا قلبی آئے، سرکار دو عالم صلی اللہ تعالی علیہ وسلم نے دہیا قلبی جب سامنے آئے تو سامنے آنے کے بعد مصطفیٰ جان رحمت
सल्लल्लाहु तआला अलैहि वसल्लम का अखलाक देखो। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम पर सल्लम ने आके दुनिया तक जो है दुनिया वालों को जो तसव्वुफ का मिजाज दिया है, उस मिजाज को देखो कि आका करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के मुबारक कांधे पर जो है उस वक्त काली कमली थी। हजरत दहिया कलबी तक मस्जिद नबवी में तशरीफ लाए तो सरकार दो आलम सल्लल्लाहु वसल्लम ने अपनी काली कमली को अपने कांधे से उतारा और उतारने के बाद दहिया कलबी के लिए बिछा दिया। मेरे आका इरशाद फरमाते हैं, ए दहिया कलबी अस्तुर, अब तुम इस कमली में बैठो। हजरत दहिया कलबी जो है अब तक ईमान न आए थे, सरकार के मोजजात के बारे में सुन रखा था, चांद का दो टुकड़ा होना भी सुन रखा था, सूरज का पलट आना भी सुन रखा था, मगर दहिया कलबी ईमान न लाए थे। मगर जब सरकार के इस अखलाक को देखा तो हजरत दहिया कलबी खुदनों के बल जमीन पर बैठते हैं, उस कंबल को उठाते हैं और उस काली कमरे को उठाने के बाद जो है अपने मुंह से चूमते हैं, अपनी आंखों से लगाते हैं, अपने सीने से लगाते हैं और लगाने के बाद फरमाते हैं, सरकार इस काली कमली पर जो है दहिया कलबी की क्या मजार जो बैठे। अरे ये काली कमली जो है ये बैठने के लिए नहीं है, अरे ये तो गुनेगारों को पनाह देने के लिए है, ये तो गुनेगारों को अपने दामन में छुपाने के लिए है। और मेरे मुस्तफा के जब इस अखलाक को हजरत दहिया कलबी ने देखा है तो कसम खुदा की दहिया कलबी जो है पुकार उठा कि जिस नबी का अखलाक इतना अजीम होगा, जिस नबी का हुस्न सीरत इतनी अच्छी होगी, वो नबी झूठा नहीं हो सकता है। ए नबी कलमा पढ़ाओ और कलमा पढ़ाकर मुझे मुसलमान बनाओ। तो जब मैंने हजरत दाता अली हजवेरी के इस जुमले पर मैंने गौर किया कि सूफी दम का एक सूफी का बाखलाक होना जरूरी है, तो मेरे आका से बढ़कर के सूफी और कौन हो सकता है। सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने आती दुनिया तक और ताकयामत तक आने वाले हर सूफी के रास्ते पर चलने वाले सूफी को यह जहन फिक्र दिया, ये मिजाज दिया कि वाकई अगर तुम सूफी हो तो एक सूफी के लिए जरूरी है कि वह सबसे पहले अपने आप को अखलाक का मुजस्मा बनाए। मेरे सरकार ख्वाजा गरीब नवाज रहमतुल्लाह ताला ले हिंदुस्तान के सरजमीन में तशरीफ लाए। अभी आपने व्यापार जोगी जादूगर के ताल्लुक से सुना, उस वक्त मैंने कहा था कि चंद अफराद पर मुश्तमल सिर्फ चंद लोग आए थे, आने वाले तो बहुत आए, साजो सामान के साथ आए, लश्कर और सिपाह के साथ आए, मगर ख्वाजा गरीब नवाज जब आए तो इनके पास कोई लश्कर और सिपाह न था, बहुत इनके पास जो है तलवारें न थी। सरकार ख्वाजा गरीब नवाज रहमतुल्लाह ताला ने हिंदुस्तान के सरजमीन में तशरीफ लाए तो क्या लेकर के आए। सरकार ख्वाजा गरीब नवाज मुस्तफा जाने रहमत सल्लल्लाहु तआला अलैहि वसल्लम के सुन्नतों के पैकर बनकर तशरीफ लाए। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के अखलाक हसना जो सूफी जम का मिजाज होता है, उस मिजाज को अपनाकर सरकार ख्वाजा गरीब नवाज हिंदुस्तान के सरजमीन में तशरीफ लाए। आज सरकार ख्वाजा गरीब नवाज की जिंदगी का मुताला करो कि सरकार ख्वाजा गरीब नवाज ने किसी की जान ली हो, कलमा पढ़ने के लिए किसी को मजबूर किया हो, किसी को कलमा पढ़ने के लिए किसी की गर्दन पर सरकार ख्वाजा गरीब नवाज ने तलवार या बर्ची रखी हो, सारी दुनिया एक हो जाएगी कसम खुदा के, मगर ऐसी मिसाल नहीं दे सकती है। मगर हम कहेंगे कि सरकार ख्वाजा गरीब नवाज तलवार लेकर के आए थे हिंदुस्तान की सरजमीन में, मगर वो लोहे की तलवार नहीं थी बल्कि नबी की तरफ से अता करदा अखलाक की तलवार थी। इसलिए कि लोहे की तलवार से इंसान की गर्दन काटी जा सकती है मगर दिल नहीं झुकाया सकता है, मगर इखलाक की तलवार वो असीम तलवार है कि यहां जब इखलाक के तलवार का वार होता है तो दिल भी झुकता है और गर्दनें भी झुकती हुई नजर आती है। सबसे पहले दिल झुकता है और जब दिल झुकता है तो दिल के साथ सर भी झुकता हुआ नजर आता है। सरकार ख्वाजा गरीब नवाज है उस वक्त का जो राजा था पृथ्वीराज, बड़े बड़े जादूगरों को बुलाया, देखो ये जयपाल जोगी जादूगर आ रहा है, ये फला जादूगर आ रहे हैं, फला आ रहे हैं, फला आ रहे हैं, और सब ख्वाजा गरीब नवाज के सामने आए। कोई तो कलमा पढ़ लिया, कोई तो कोई जान लेकर के भागा,
کہ جان بچی تو خیر پائے خیر اپائے، جان لے کر کے کوئی بھاگا۔ سرکار خواجہ غریب نواز کو اب لوگ، سرکار خواجہ غریب نواز کا اخلاق، ان کی حسن سیرت، اب لوگ جوک در جوک مسلمان ہو رہے ہیں۔ راجہ داہر، پرتھوی راج اور بہت سارے لوگوں نے اور ہندو دھرم کے ماننے والوں نے، غیر مذہب کے لوگوں نے مشورہ کیا کہ اس خواجہ کے مشن کو کیسے روکا جائے۔ سبوں نے کہا کہ اس کے روکنے کا طریقہ یہ ہے، سب سے بہتر طریقہ یہ ہے، نہ رہے بانس نہ باجے باسو، بھی خواجہ ہی کو ختم کر دو۔ کہا کیسے ختم کرو گے؟ سبوں نے کہا ایسے نوجوان کو تلاش کرو کہ نوجوان واقعی ایسے وار میں ماہر ہو کہ ایک ہی وار میں کام تمام ہو جائے۔